السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ایئر پروگرام جہارنگ کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہیں ہمارے ساتھ انجم ہیرل گل۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، امریکی وزیر دفاع جم میٹس، ان کا پاکستان کا دورہ، پاکستان کی قیادت کے ساتھ ان کی ملاقاتیں، اور دونوں ملک کیا کامن گراؤنڈز یا مشترکہ مفادات یا مشترکہ اہداف تلاش کرنا چاہ رہی ہیں، اس کا ہم جائزہ لیں گے۔ پروگرام کے اگلے حصے میں ہماری گفتگو ہوگی عدالت عالیہ اسلام آباد ہائی کورٹ کے ان سوالات پہ جو اسلام آباد دھرنے کے تصفیے یا دھرنے کے معاہدے سے متعلق ہیں۔ پروگرام کا ہمارا نیکسٹ سیگمنٹ پاکستان کی سیاست ہوگی۔ جاوید ہاشمی، پاکستان کے سینئر سیاستدان، ایک بار پھر اطلاعات کے مطابق پاکستان مسلم لیگ نواز میں شمولیت اختیار کر رہی ہیں، ان حالات میں ان کی شمولیت نون لیگ کے لیے کیا فائدہ ان کو پہنچا سکتی ہے یا نون لیگ کو کیا فائدہ ہو سکتا ہے؟ ساتھ ساتھ پاکستان تحریک انصاف کے سربراہ کی تنقید بدستور جاری ہے مسلم لیگ نواز کے اوپر، اور دوسری جانب مسلم لیگ نواز کے قائد میاں نواز شریف صاحب، ان کے لیے مشکلات یا چیلنجز، اس کا سلسلہ بھی جاری ہے۔ ان کے دو بیٹوں کو آج اشتہاری قرار دے دیا گیا ہے، اور ساتھ ساتھ یہ کہ ان کی بھی جو ایک ریفرنسز کو یکجا کرنے کی درخواست تھی، اس کو بھی مسترد کر دیا گیا ہے۔ تو یہ ہمارے آج کے موضوعات ہیں، اور آخری حصہ اس میں ہم بات کریں گے صدر ڈونلڈ ٹرمپ، ان کا یہ کہنا کہ انہوں نے نیشنل سیکیورٹی کے ایڈوائزر کو کسی طرح کی بھی روس سے متعلق جو تحقیقات ہیں اس پر اثر انداز ہونے کے لیے یا ان سے کوئی فیور لینے کے لیے نہیں کہا۔ تو چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب۔ امریکہ کے وزیر دفاع جم میٹس وہ اسلام آباد کے دورے پہ ہیں، ایک روزہ ان کا دورہ ہے، اور اس سے پہلے آپ جانتے ہیں کہ امریکہ کے وزیر خارجہ ریکس ٹیلرسن نے اکتوبر میں پاکستان کو وزٹ کیا تھا۔ یہاں پہ جم میٹس کی اسلام آباد میں ملاقات ہوئی وزیر اعظم شاہد خاقان عباسی سے، وزیر خارجہ آصف اور وزیر دفاع خرم دستگیر، وزیر داخلہ احسن اقبال اور قومی سلامتی کے مشیر ناصر جنجوا، اس کے علاوہ انٹیلیجنس اداروں کے سربراہ اور وہ بھی اس موقع پہ موجود تھے۔ ہائی آفیشلس کے ساتھ ان کی یہ ملاقات تھی۔ بطور وزیر دفاع جم میٹس کا یہ پہلا دورہ ہے، اور اس دورے سے متعلق ان کا کہنا یہ تھا کہ وہ پاکستان کے ساتھ جو مشترکہ یا کامن گراؤنڈز ہیں ان کو حاصل کرنے کی کوشش کریں گے، لیکن ایسے میں جب وہ اسلام آباد کے اندر موجود ہیں، یہاں واشنگٹن سے یا امریکہ سے ایک مختلف اور سخت بیان سامنے آیا ہے۔ سی آئی اے کے ڈائریکٹر مائک پومپیو، جن کے بارے میں میڈیا میں یہ اطلاعات آ رہی ہیں کہ وہ آئندہ وزیر خارجہ بھی ہو سکتے ہیں، ان کا یہ کہنا ہے کہ جم میٹس بڑے واضح پیغام کے ساتھ پاکستان پہنچے ہیں، اور وہ پیغام یہی ہے کہ پاکستان جو ہے وہ جس طرح صدر ڈونلڈ ٹرمپ کی ول انورٹڈ کوماز کے اندر ہے اس کے مطابق کام کرے، اور اگر وہ کام نہیں کرتا یہ پہلا آپشن ہے کہ یو بگن بائی سیکنگ دیئر اسسٹنس، اور اگر وہ اس کے مطابق کام نہیں کرتے ہیں سو اس صورت میں امریکہ اپنی مرضی سے ایکشنز لے گا یا آپریٹ کرے گا۔ اس کا کیا مطلب ہو سکتا ہے؟ انالیسس کے لیے ہمارے ساتھ ہیں کامران بخاری صاحب، سینئر فیلو ود سینٹر فار گلوبل پالیسی اینڈ فیلو ود پروگرام آن ایکسٹریمزم ایٹ جارج واشنگٹن یونیورسٹی۔ دردانہ نظم صاحب ہمیں جوائن کر رہی ہیں پاکستان سے، سینئر صحافی ہیں، کالم نگار ہیں، اور سیکیورٹی، ڈیفینس، ان ایشوز کے اوپر مستقل لکھتی ہیں۔ دونوں مہمان ہمارے ساتھ ہیں، بہت شکریہ دونوں مہمانوں کا۔ کامران بخاری صاحب، جم میٹس کا ایک تو سٹیٹمنٹ ہے جو ظاہری طور پہ سامنے آیا، بلکہ میں آپ کو مختصراً سنوا بھی دیتا ہوں چند سیکنڈ کی ان کے ساؤنڈ بائٹ۔ جم میٹس نے اس دورے سے متعلق کیا کہا ہے؟
These are powerful nations morally, economically and diplomatically and certainly militarily. So it's I think essential in South Asia that we all work together to restore the level of stability that allows for the economics to build.
سعودی عشیہ کے اندر ظاہر ہم ایک لیول آف اسٹیبلٹی کے لیے ایک بڑا کردار دیکھتے ہیں، لیکن جب شروع میں وہ بات کر رہے تھے دیز آر پاورفل نیشنز تو وہ ایجپٹ اور پاکستان دونوں کی بات کر رہے تھے۔ جی کامران بخاری صاحب، ایک تو ظاہری بیان ہے کہ ہم کامن گراؤنڈز دیکھیں گے، لیکن دوسری طرف ایک بڑا نسبتاً ہارش یا سخت سٹینس جو ہے یا سٹیٹمنٹ آیا ہے مائک پومپیو کا، سو کیا کہیں گے؟ ایکچوئل میسج کیا ہے جس کے ساتھ جم میٹس اسلام آباد میں ہیں؟
دیکھیں اسد، بات اتنی سی ہے کہ امریکہ بڑے عرصے سے جو ہے پاکستان کے ساتھ لگا ہوا ہے کہ آپ کسی طریقے سے تعاون کریں، اور اب کچھ 17 سال ہونے لگے ہیں، تو 16 سال جو. تو اب 16 سالوں میں جو ہے جو ایشو رہا ہے وہ اب ایک ایسے نہج پہ پہنچ چکا ہے کہ میں سمجھتا ہوں کہ امریکہ میں صبر کا پیمانہ لبریز ہو رہا ہے۔ اس کے ساتھ ساتھ جو ہے ایک یہ بات بھی ہے کہ صدر ڈونلڈ ٹرمپ کی جو ڈومیسٹک پولیٹیکل سچویشن ہے وہ ٹھیک نہیں ہے، ان کو کسی نہ کسی وکٹری کی ضرورت ہے، उनको ये डेमोंस्ट्रेट करना है कि वो जो है उनकी जो इंतजामिया है वो इश्यूज को टैकल कर रही है। अब जाहिर है इस वजह से पाकिस्तान पर दबाव है। फिर ये भी है कि सदर ट्रंप ने ये कहा है कि मैं वो काम नहीं करूंगा जो कि पिछले सदूर ने किया है, और मैं जो मुश्किल से मुश्किल गुथियां उनको सुलझाने की कोशिश करूंगा, जिनमें से एक अफगानिस्तान का मसला है। तो ऐसी सारी सूरत हाल में ये जो सख्त बयानी है या जो दबाव है, मैं समझता हूँ कि वो कोई हैरत की बात नहीं है। दूसरी बात यह है कि इसको लाइटली भी नहीं लेना चाहिए, क्योंकि जब प्रेशर जो है वाशिंगटन में वाशिंगटन के ऊपर बढ़ता है, तो फिर ये है कि उसका नजला जो है वो छोटे मुल्कों पे जो है ना भी पड़ता है।
सो क्लियर कट या वाज़े ज़ुबान में क्या कहा होगा या क्या कह सकते हैं जिम मैटिस पाकिस्तान से, जैसे जिसका माइक पोम्पियो ने तज़किरा किया है कि जो प्रेसिडेंट डोनाल्ड ट्रंप की कहना चाहिए कि उसमें विल है या जो उनकी जो इंटेंट है उसको वो एक्सप्रेस करेंगे, तो क्या डायरेक्ट मैसेज क्या होगा?
डायरेक्ट मैसेज यही कहेंगे कि हम जो है वो एसेंशियली तंग आ चुके हैं आपके रवैये की तरफ से। अब ये एक अलग बात है कि पाकिस्तान के पास अपना जवाब है या नहीं है, वो एक अलग बहस है। लेकिन जो अमरीकी मौकफ है वो ये है कि देखें, इतने अरसे से हम जो है लगे हुए हैं और आप जो है अभी तक हमें वो तावन नहीं दे पा रहे जो कि हम जिसकी हम तवक्को बड़े जमाने से कर रहे हैं। तो वो अब दो टोक बात होगी कि भाई जो है ना अब इस मामले को ख़त्म करना है तो आप बताएं आप हमारे साथ हैं, और अगर साथ नहीं है तो ठीक है फिर हम कोई और रास्ता इख्तियार करेंगे। तो मैं समझता हूँ इस तरह की कोई बात जो है मैं होगी। अब उसका एग्जैक्ट लब्बे लबाब क्या है वो तो उस कमरे में जो है बैठे हुए लोगों को ही पता होगा।
जी दुर्दाना नजम साहब, आपका बेहद शुक्रिया। आपकी असेसमेंट क्या है, मैसेज क्या होगा? और पाकिस्तान जाहिर है वो भी अपना एक मौकफ बयान कर रहा है, थोड़ा सा एक डिफरेंस या फर्क महसूस ये हुआ था जब से प्रेसिडेंट डोनाल्ड ट्रंप की स्पीच आई तो पाकिस्तान के ऑफिशियल्स, वजीर दाखिला, वजीर खारजा, वजीर दिफा, ये सब लोग यहाँ पे मौजूद रहे हैं और मुख्तलिफ फोरम्स पर उन्होंने बात की है। एक तासुर यह था कि जैसे पाकिस्तान थोड़ा वक्त मांग रहा है और अमेरिका वो वक्त देने के लिए तैयार भी है, लेकिन बाकी जो बयानिया था उसमें कोई तब्दीली नहीं है कि हमने बहुत कुर्बानियां दी हैं, हमारे अपने मफाद में नहीं है, अफगानिस्तान का मुस्तहकम होना हमारे मफाद में है। सो अब पाकिस्तान के पास रूटीन से हट के, मामूल से हट के याद दहानी के लिए या यकीन दहानी के लिए क्या कुछ है?
देखिए इस पाकिस्तान अभी जब से कामरान बात कर रहे थे, पाकिस्तान के पास अब कितना वो वक्त पाकिस्तान को चाहिए कि अपने आप को स्टैब्लिश करने के लिए। पहली बात तो ये कि ट्रस्ट डेफिसिट बढ़ता चला जा रहा है, वो मानने को तैयार नहीं है। अब बात कि भाई हमारे हमने कुछ किया है इस सिलसिले में। अब देखिए अब दुनिया भर में जो आपकी फॉरेन पॉलिसीज होती है, क्योंकि हम हमेशा यही कहते आए ना कि पाकिस्तानी रियासत ने जो जिहाद को और मिलिटेंट्स जो इस्लामिक मिलिटेंट्स, चले हम जो भी हम उसको नाम दे रहे हैं, उनको हमने एज ए फॉरेन पॉलिसी टूल इस्तेमाल किया। दुनिया भर में हमारी यही छवि बनी हुई है, यही आइडेंटिटी है जिसकी वजह से ये सारा क्राइसिस हमारे ऊपर आया। अब दुनिया हमारी फॉरेन पॉलिसी का अगर ये टूल है तो फॉरेन पॉलिसी ऑब्वियसली अब आपकी जो नेशनल पॉलिसी है उसके साथ ही चलती है, उसका एक अक्स होती है। अब आप नेशनली देखें जो कुछ हम कर रहे हैं उससे तो हमारा इमेज री इन्फोर्स हो रहा है कि हम रिलीजियस ऑर्गेनाइजेशन को किस बुरी तरह से सपोर्ट करते हैं। अभी जो फैजाबाद पे धरना हुआ है उसके बाद आप क्या एक्सपेक्ट कर रहे हैं कि अमरीका आपको क्या कहेगा कि आप वेल डन, बहुत अच्छी बात है, आप तो सारा काम कर रहे हैं, हम आपसे बड़े खुश हैं, और आप यकीनन बड़ी जल्दी जो है सारे जो हाइड आउट आपके यहाँ बने हुए जो हम आइडेंटिफाई करते हैं, जिनकी तरफ निशानदेही करते हैं, वो आपने खत्म कर दिए हुए। और इस बुरे तरीके से उस पूरे प्रोग्राम को देखिए, एक आम आदमी शख्स को भी पता है कि कौन उस धरने को किस तरह से तकवीत दी गई, कैसे वो लोग वहाँ प्रोलॉन्ग हुआ।
वो हम आएंगे, हम धरने की तरफ भी आएंगे, वो हमारा अगला सेगमेंट है। लेट्स से दुर्दाना कि अगर कोई बड़ी तब्दीली यानी नहीं आती है,
जो मैटिस ने आपको
आपने दुरुस्त कहा है,
धमकियां नहीं खत्म हो रही उनकी, वो किस तरह से जेम्स मैटिस वो क्यों खत्म होंगी जब आप उनको कोई इंडिकेशन ही नहीं दे रहे?
तो आप पाकिस्तान को इंडिकेशन दे रहा है या अगर नहीं देगा तो अमरीका क्या कर सकता है उस रीजन के अंदर या पाकिस्तान की टेरिटरी में?
देखिए अमेरिका तो अब ये तो स्पेकुलेशन है ना, वो तो धमकियां दे रहे हैं कि हम अब वो तो यूनिलैटरली आकर क्या करेंगे, ड्रोन अटैक तो वो कर ही रहे हैं, उन्होंने एक और ड्रोन आने से पहले एक और ड्रोन का वो और क्या करेंगे आपके, आप उनको क्या रोक सकते हैं? आपके तो फॉरेन मिनिस्टर ने भी कहा था कि हमारे साथ आए और देख लें हमने हाइड आउट, तो उनके पास देखिए उनका सर्वेलेंस सिस्टम, उनका सारा कुछ सिस्टम हमसे बहुत ज्यादा एडवांस है। वो अगर आपके पूरे मुल्क के अंदर आकर एबटाबाद में कार्रवाई करके जा सकते हैं और आप सोते रहे हैं, तो हमारे पास तो एक प्रेसिडेंट मौजूद है। तो अच्छा इस पे तो कोई दो राय नहीं है कि वो दे कैन ऑलवेज कम एनी टाइम, और आकर अगर उनको पता चल जाएगा, और शायद उनके पास मतलब इंटेलिजेंस रिपोर्ट्स भी हों कि कहाँ कहाँ कौन बैठा हुआ है, तो वो आएंगे। इसी तरह वो किसी ना
कोई सर्जिकल ऑपरेशन हो सकते हैं,
वो कुछ करके आपके लोगों को कुछ भी करके वो आके यहाँ कार्रवाई करके चले जाएंगे, फिर पाकिस्तान के लिए बवाल बनेगा।
आपकी आपकी राय क्या है, क्या वाकई अमरीका खुद कोई सर्जिकल ऑपरेशन कर सकता है एबटाबाद की तरफ पे? ड्रोन अटैक की बात है वो तो हो रहे हैं, लेकिन ज्यादातर ड्रोन अटैक्स जो हैं वो कबायली इलाकों में हुए हैं।
जी देखें, मैं दुर्दाना के साथ पूरी तरीके से जन अग्री करता हूं कि ये जो अगर हम नहीं करेंगे ना, और ऊपर से हम ये दिखा रहे हैं कि देखें हाफिज सईद है उसको हमने छोड़ दिया, ऊपर से वो पार्टी बना रहा है, प्रेस कॉन्फ्रेंस कर रहा है, ऊपर से कह रहा है कि जी मैं इलेक्शन में हिस्सा लूंगा, ये देखिए बहुत नेगेटिव इमेज है ये जो जा रहा है और जो नेगेटिव टेलीग्राफिंग हो रही है, इससे जो है अमेरिका को के अंदर जो इसको जो परसीव किया जाएगा वो डिफाइंस के तौर पर परसीव किया जाएगा। और फिर यहाँ पर देखें हमारे पास सिर्फ ड्रोन हमले नहीं है जो ये ऑप्शन है अमेरिका के पास, उन्होंने एबटाबाद का ऑपरेशन किया है, उन्होंने मुल्ला मंसूर को जो है स्ट्राइक किया बलूचिस्तान के अंदर। तो इशू ये है कि अगर उनके पास इंटेलिजेंस है और जिस वक्त वो आएगी, मैं नहीं समझता कि वो किसी किस्म की भी कोई जो है हिचकिचाहट का मुजाहरा करेंगे, उनके पास अगर टाइम सेंसिटिव जो है इंटेलिजेंस होगी तो वो ऑपरेशन करेंगे, खास तौर पे ये साबित करने के लिए कि एक कि जो है अमेरिका जो कहता है वो करता है अमरीका पाकिस्तान की परसेप्शन शेपिंग के लिए, दूसरा सदर ट्रंप को अपने लोगों को बताना है कि देखें मैं जो हूँ मतलब जो है आई एम ऑन टॉप ऑफ एवरीथिंग, मैंने जो है ना आईसिस को भी जो है पिटाई लगा दी है, अब मैं तालिबान को भी जो है ना ठिकाने लगा रहा हूँ। अब वो लगा रहे हैं नहीं लगा रहे वो एक अलग बहस है, लेकिन उनकी जो पॉलिटिकल इंपेरेटिव है वो मैं नहीं समझता कि इस्लामाबाद में लोग समझ उसको रीड कर पा रहे हैं सही तरीके से।
लेकिन क्या सिर्फ इस्लामाबाद का रीड करना जरूरी है? अगर आप दुर्दाना की गुफ्तगू सुन रहे थे तो उस रेफरेंस में मेरा सवाल ये है कि अब अगर जिम मैटिस वहाँ पे हैं, सो वो जिस तरह का भी जिस नौयत का भी तआवुन पाकिस्तान से चाहते हैं, सो उनके सामने फोर्स या उनके सामने कैपिटल क्या है, इस्लामाबाद है या रावलपिंडी है, कहाँ से वो ज्यादा इंगेजमेंट चाहते हैं या कहना चाहिए कि एक 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 वाज़े जवाब चाहते हैं?
देखें अगर तो मैं जनरल मैटर्स का एडवाइजर हूं तो मैं इस वक्त कहूंगा कि आप पिंडी जाएं।
सही,
अगर मुझसे पूछेंगे ना तो मैं कहूंगा पिंडी जाएं। क्यों? क्योंकि एक तो इस वक्त जो है इस्लामाबाद बिल्कुल घुटने टेक चुका है, दूसरी बात यह है कि इस्लामाबाद के अंदर जो हुकूमत है वो बहुत ही अब अबूरी है, उसके दिन बहुत थोड़े रह गए हैं इलेक्शन होने वाले, ऐसी सूरत हाल के अंदर जो है जो लोग रियली शॉट्स कॉल करते हैं पिंडी जीएचक्यू जो है, मैं उसके पास जाऊंगा या फिर मैं जो हूँ ये जो हुकूमत है जो कि अपने आप को संभाल नहीं पा रही, मैं इसके पास जाऊंगा।
सही, दुर्दाना आपके ख्याल में ये जो पाकिस्तान से जो भी पॉलिसी फ्रेम हो अल्टीमेटली किसको, किसी ना किसी को तो जाहिर है उसको ओन भी करना पड़ता है, बज़ाहिर लगता है कि सियासी जमात या सियासी हुकूमतें वो उसको ओन करती हैं, इस वक्त अमेरिका के साथ ताल्लुकात में या खास तौर पे वॉर ऑन टेरर में कौन फ्रंट सीट के ऊपर है, ड्राइविंग फोर्स कौन है पाकिस्तान के अंदर?
देखिए इसमें तो कोई दो राय है ही नहीं, हमारे यहाँ डेमोक्रेसी तो नाम की रह गई है ही नहीं। देखिए हमारी फॉरेन पॉलिसी व्हेन इट कम्स टू द यूएस, व्हेन इट कम्स टू सऊदी अरेबिया, व्हेन इट कम्स टू अफगानिस्तान, सऊदी अरेबिया को चलो छोड़ निकाल लेते हैं, तीन मुल्क को अगर आप सामने रखें ना, इंडिया, अफगानिस्तान और उसके बाद आप यूएस को रखें, तो ये फॉरेन पॉलिसी हमेशा से जिसको आजकल हम एस्टेब्लिशमेंट कह रहे हैं फौज ने अपने पास रखी हुई है और इसके ऊपर कोई कॉम्प्रोमाइज नहीं है किसी के। जब भी अगर आप नोट अगर आप देखें एक पैटर्न है, जब भी गवर्नमेंट आती हैं या गवर्नमेंट बहुत अरसे जितने अरसा भी रहती हैं या असर्ट करने की कोशिश करती हैं अपने हाथ में इन तीनों ममालिक की फॉरेन पॉलिसी को लेने की कोशिश करती हैं, इंडिया के साथ मुफाहमत करने की कोशिश करती हैं क्योंकि वो करना भी चाहिए, यूएस के साथ वो अपनी पॉलिसी चलाने की कोशिश करती हैं या अफगानिस्तान में, तो आप देखें कि पाकिस्तान की इंटरनल पॉलिटिक्स में कितना भूचाल आता है, यहाँ वहाँ लाइन ऑफ कंट्रोल पे फायरिंग शुरू हो जाती है, यहाँ धरने शुरू हो जाते हैं 2014 के, यहाँ इस तरह से सारी चीजें होना शुरू हो जाती है क्योंकि जो टूल है वो तो इंटरनल पॉलिटिकल स्टेबिलिटी है ना, उसको आप डिस्टेबलाइज कर दें, गवर्नमेंट को आप इस तरफ लगा के अंदर से आप अपनी बातें मनवा के आप फॉरेन पॉलिसी के ऊपर आप स्टार्ट यू हैव, तो हमारा एक तो फौज का एक पूरा कंट्रोल है फॉरेन पॉलिसी के ऊपर और ये एक बहुत बड़ा एक वजह तनाजे भी है सिविल मिलिट्री रिलेशन के दरमियान के में, तो वो तो इसमें तो कोई ऐसी बात ही नहीं है कि हम अगर कहें कि दो राय है, ठीक है ऑन द फेस ऑफ इट शाहिद खाकान अब्बासी पहले वो भी बैठ जाते थे, नवाज शरीफ भी बैठ जाते थे, काबुल भी चले जाते हैं ये चीफ ऑफ आर्मी स्टाफ के साथ जाकर वहाँ दौरे शौरे भी कराते हैं, लेकिन इट डजंट मीन کہ ڈرائیونگ سیٹ کے اوپر, ڈرائیونگ سیٹ کے اوپر تو وہی ہے, اور اسی لیے آپ دیکھیں کہ دے پریفر ٹاکنگ ٹو دی آرمی, کیونکہ انہیں پتہ ہے کہ ایٹ دی اینڈ آف دی ڈے ہم ان سے بات بھی کر لیں گے, اب بعد میں ڈیسیجن تو وہاں سے آئے گا. اور پھر ہم نے دیکھا بھی ہے ہمارے جتنے چیف آف آرمی اسٹاف ہیں وہ جب فورن ٹور کرتے ہیں وہ جا کر وہاں کے فورن منسٹرز کو ملتے ہیں, وہاں کے سول ایڈمنسٹریشن کو مل رہے ہوتے ہیں, جو کہ شاید ویسے تو آبویسلی ڈپلومیسی کے میں آپ مل سکتے ہیں, لیکن ایک ان کے ساتھ بیٹھ کے پالیسی کے اوپر ڈسکشن کرنا, تو یہ تو وہ جو تاریخ لکھ کر چلے گئے ہیں ایوب خان,
میرا خیال ہے اس میں سیاسی قیادت کو رول بھی تو لینا ہوگا نا, پارلیمنٹ کے اندر یہ معاملے لائیں, پارلیمنٹ کمیٹیاں جو ہیں ڈسکشن کریں, لیکن یہ کہ اگر وہاں سے بھی کچھ نہیں ہوتا تو پھر کوئی نہ کوئی ویکیوم جو کریٹ ہوگا, کوئی نہ کوئی فورس اس کی جگہ لے گی.
یہی ہے نا کہ پولیٹیکل پارٹیز جو ہیں ان کو اپنے اقتدار کی پڑی ہوتی ہے, ان کو دے آر ناٹ انٹرسٹڈ ان,
یعنی کم از کم فیس سیونگ یہ تو ہے نا کہ اگر پالیسی وہاں سے, پالیسی نوٹس وہاں سے لے ہی لیے ہیں, تو کم از کم ان نوٹس کو ڈسکس کر کے پارلیمنٹ سے اپروو کر لیں تو بھی کم از کم اونرشپ آ جاتی. کامران صاحب آپ یہ بتائیں,
ہاں یمن کو کیا تھا انہوں نے, یمن کے کانفلکٹ کا
جی ہاں
آپ کو یاد ہوگا, پارلیمنٹ سے انڈورسمنٹ لی تھی,
ہاں جو مشکل فیصلہ کا
معاملہ خراب ہے, ہم کہاں سے پارلیمنٹ بیچ میں.
کامران صاحب یہ بتائیں کہ آپ نے وزیر خارجہ خواجہ آصف کو یہاں پہ امریکہ میں کئی فورمز پہ سنا ہے, سو پاکستان کا بظاہر جو بیانیہ یا رد عمل جو آیا تھا وہ بھی بڑا اسٹرانگ تھا کہ جی ہم کیا کریں, آپ ہمارے ساتھ بیٹھ جائیں, ہمارے ہیلی کاپٹر پہ بیٹھ جائیں, ہمارے آپریشنز دیکھ لیں, نشاندہی کر دیں, آپ کے پاس پوری انفارمیشن ہے شیئر کر کے دیکھ لیں. اور پھر انہوں نے امریکہ کے اور کچھ غیر ملکی جو مغوی تھے ان کو بحال کرا کے اس کی یقین دہانی بھی کرائی کہ دیکھیں ہم ایسے شیئرنگ, اگر انٹیلیجنس شیئرنگ ہوگی تو یہ نتائج ہوں گے. سو پاکستان کیا کرے, اور اگر ہم پاکستان کے ورژن کو دیکھیں تو بظاہر تو بڑا جاندار ہے وہ بھی, کہ ہم کیا کر رہے ہیں, آپ ہمیں بتائیں ہم کیا کر رہے ہیں.
لیکن دو چیزیں کرنے کی ضرورت ہے, جو میری ناقص عقل میں جو بات آتی ہے, پاکستان کو دو چیزیں کرنے کی ضرورت ہے. ایک تو یہ ہے کہ پاکستان جو ہے وہ اپنی جو کاروائی کرتا ہے اس کی پی آر مینجمنٹ بہتر کرے, مطلب دنیا کو پتہ چلے کہ پاکستان کر کے رہا ہے, ایسا تو نہیں ہے کہ پاکستان ہاتھ پہ ہاتھ دھر کے بیٹھا ہوا ہے. پھر یہ ہے کہ پاکستان کو اپنے نیریٹو کو سیل کرنا ہے کہ دیکھیں, اور یہاں پر میں سمجھتا ہوں کہ روم فار مانور اور گنجائش بھی ہے, کہ جہاں سے دباؤ آ رہا ہے دباؤ کو پش بیک کرنے کے لیے آپ یہ کہہ سکتے ہیں دیکھیں جی یہ ہمارے حالات ہیں, ٹھیک ہے یہ جو ہے نا سچویشن چل رہی ہے, اور آنیسٹی اور ٹرانسپیرنسی کے ساتھ بات کریں, کھل کر بات کریں, چھپ لوگ کی گیم نہ کھیلیں کہ اچھا یار چھپا دیں, یہ نہ ہو جائے جو ہے نا وہ, کیونکہ وہ آلریڈی جو ہے وہ ایک امیج ہے پاکستان کا کہ یہ دو نمبر ہی ہیں, ٹھیک ہے یہ ڈبل گیم کھیلتے ہیں اور ہمیں جو ہے نا ہماری آنکھوں میں دھول جھونک رہے ہیں. تو اس میں ہمیں جو ہے کھل کر کہنا ہے کہ دیکھیں جی یہ ہم کر سکتے ہیں, یہ ہمارے پاس گنجائش ہے, ہمارے یہ حالات ہیں, آپ بھی نہیں چاہیں گے کہ آپ ہمارے اوپر اتنا دباؤ ڈالیں کہ ہم بھی جو ہے منہ کے بل گر جائیں, پھر افغانستان کے ساتھ آپ کو پاکستان کے اندر بھی انتشار جو ہے نظر آنا شروع ہوا ہے. تو ایک تو یہ بات, دوسری بات جو ہے وہ یہ ہے کہ دیکھیں اب دو ٹوک فیصلہ کرنا ہے, اب یہ گیم نہیں ہو سکتی کہ اچھا جی چلیں جو ہے اس کو جو ہے نا نظر انداز کر دیتے ہیں کہ جی افغان طالبان اور حقانی جو ہیں چونکہ وہ ہمارے خلاف جنگ نہیں کر رہے تو ہم بھی ادھر دیکھ لیتے ہیں, ہم ان کو کہہ دیتے ہیں کہ جی ہمارے علاقے سے نکل جاؤ, ہم تمہیں کچھ نہیں کہیں گے. کیونکہ اب یہ بات ہے کہ کیا یہ پاکستان کے مفاد میں ہے کہ افغانستان کی حکومت جو ہے وہ بالکل کولیپس کر جائے اور پھر وہاں پر طالبان اور آئیسس اور دوسرے تیسرے جو ملیشیاز ہیں وہ جو ہے نا خانہ جنگی برپا کریں, یہ کیا پاکستان کے جو ہے مفاد میں ہے؟ میں سمجھتا ہوں کہ اس وقت امریکہ بیٹھا ہوا ہے, یہ بھی ہو سکتا ہے کہ امریکہ ایک وقت میں آ کے کہ یار ہم تنگ آ گئے, ٹھیک ہے اب بہت لمبی جنگ ہو گئی ہے, ٹھیک ہے ہم جو ہے نا 2,000-3,000 سولجر رکھیں گے جو عراق اور سیریا کا حال ہے, اور جو ہے ہم ڈرون حملے وقتاً فوقتاً کرتے رہیں گے, لیکن ہم جو ہے نا ہم جو یہاں سے جو ہے اپنی جو ہے نا رخصت کر رہے ہیں, اور جو یہ تم جانو اور تمہارا کام جانے, وہ پاکستان کے لیے بڑا نقصان دہ ہوگا. اس وجہ سے یہ ونڈو آف اپرچونیٹی ہے پاکستان کو جو ہے اس ونڈو کی جو ہے کا فائدہ اٹھاتے ہوئے زیادہ سے زیادہ جو ہے وہ امریکہ سے جو ہے وہ جو آپریشن ہیں وہ اس میں پاکستان کا فائدہ ہے کہ بھائی وہاں پر اگر آپ جو ہے ان کو ویک کریں گے تو ہی وہ میز پہ آئیں گے, اگر وہ میز پہ آنے کے قابل ہیں, اول تو یہ بھی نہیں پتا کہ وہ میز پہ آنے کے قابل بھی ہیں یا نہیں, لیکن جب تک ان کو ویک نہیں کیا جائے گا ان کے اندر کوئی انسینٹیو نہیں ہے کہ وہ بات چیت کریں.
میں اس سے پہلے کہ پروگرام کے فارمیٹ کے مطابق ایک دو کالز بھی اس سیگمنٹ میں انٹرٹین کروں, بریگیڈیئر اسد منیر صاحب پاکستان کی انٹیلیجنس ایجنسی کے ساتھ وابستہ رہے ہیں, پاکستان کی فوج کے ساتھ وابستہ رہے ہیں, ان سے وائس آف امریکہ نے بات کی ہے, ذرا ان کا ورژن لیتے ہیں کہ وہ کیا سوچ رہے ہیں, کیا کہتے ہیں اس جم میٹس کے دورے کے بارے میں اور جو سچویشن چل رہی ہے کیا کچھ ٹیبل پہ ہے اس بارے میں.
جنرل نکلسن ابھی تک بول رہا ہے کہ جی پاکستان کے رویے میں کوئی تبدیلی نہیں آئی, تو پاکستان والے ان کو بولیں گے کہ جی ہم نے آپ سے پہلے بھی ریکویسٹ کی تھی, ابھی بھی کہہ رہے ہیں کہ جی اگر آپ کے پاس کوئی اطلاعات ہیں حقانی نیٹ ورک کے مطلب یا طالبان کے ہمارے ساتھ شیئر کریں, اگر ہم نے ایکشن نہ لیا پھر دنیا کو کجی پاکستان جو ہے نا یہ دو مور نہیں کر رہا. یہ رابطے رہنے چاہیے. جب آپ آپس میں بیٹھتے ہیں اور ایک موقف سنتے ہیں اس سے بہت فرق پڑتا ہے بنسبت اس کے کہ آپ کے پاس ایک رپورٹ آتی ہے اور آپ وہ رپورٹ پڑھتے. تو یہ ملنے سے یہ تعلقات اچھے ہوں گے اور ان کو اس سے زیادہ ملنا چاہیے.
جی سامن, یہ تھے بریگیڈیئر اسد منیر اور ان کا جو ورژن ہے وہ پاکستان کی اسٹیبلشمنٹ, ملٹری اسٹیبلشمنٹ اور پاکستان کی سیاسی قیادت نے جو کم از کم یہاں پہ بیان کیا ہے وہ اسی کو ریپرزینٹ کر رہے تھے, اس کی نمائندگی ہوتی ہے. میاں محمد اکرم ہے ہمارے ساتھ ایک کالر اٹک سے, ان کا سوال لیتے ہیں. السلام علیکم. جی اکرم صاحب,
آپ کا پروگرام سنتا ہوں.
جی
آپ نے سنے آرگومنٹ دے آر ان فیور آف پاکستان, پاکستان شیئر کرنا چاہتا ہے. اور دوسری بات ہے یہاں 17 سال سے امریکہ بھاگے نہیں. میری جس سوال کا جواب دیں یہ کہ امریکہ 17 سال سے افغانستان میں یہ کب جائے گا, اس کا وارن کے اہداف کیا, مقصد کیا؟ اور پھر شمالی امریکہ کو, شمالی کوریا کو امریکہ کچھ نہیں جانتا, وہاں بھی ایک دو میزائل مارے کہ تاکہ اسے اپنی طاقت کا پتہ ہو جائے. السلام علیکم.
جی وعلیکم السلام, بہت شکریہ آپ کا آپ کے کمنٹ سے. جنرل عبد القیوم صاحب نے ہمیں جوائن کیا ہے, سینیٹر اور پاکستان مسلم لیگ نواز کے رہنما بھی ہیں, ان سے ہم کو ایک ان کے کمنٹس لینا چاہیں گے. اس وقت ہم وہاں پہ مصروف بھی ہیں لیکن فی الوقت ان کا رابطہ ڈراپ ہوا ہے. سو دردانہ اس سیگمنٹ کو وائنڈ اپ کرنا ہے ہم نے. آپ ہمیں یہ بتائیے گا کہ جیسے کامران نے ایک بات کی کہ اگر امریکہ کسی لمحے اگر فرسٹریٹ ہو کے وہ یہ ڈیسیزن لیتا ہے کہ جو بھی ایریل آپریشنز ہیں اس ایکسٹینسو آپریشن کیے جائیں اور اس کے بعد وہ نکل آتا ہے تو پاکستان کے لیے یہ صورتحال خطرناک ہو سکتی ہے. پاکستان نے کیا اس الٹرنیٹیو کے اوپر یا ایسی کسی جو غیر کہنا چاہیے کہ ایسی صورتحال جس پہ پہلے زیادہ غور نہیں کیا گیا ہے اس کے لیے اپنے آپ کو تیار کر رکھا ہے کہ کیا چیلنجز آ سکتے ہیں؟
دیکھیے پہلی بات تو یہ کہ اس طرح کی کوئی چیز سامنے نہیں آئی, اور جو اگر ہم پیچھے ہسٹری کو دیکھیں تو میرا نہیں خیال ہے کہ پاکستان نے کوئی ایسی پریپریشن کی ہوئی ہے اس طرح کی کہ بھئی کوئی اگر اس طرح کا کوئی حادثہ ہو, مطلب حادثہ ہی اس کو کہیں گے, یا اس طرح کی کوئی کاروائی ہوتی ہے تو اس کے نتیجے میں. اور ویسے بھی آپ دیکھیں ہمارے پاس آپشنس ہیں ہی کیا, ہم کیا کر سکتے ہیں اگر فار انسٹنس وہ ہمارے اندر, مطلب اگر وہ آ جاتے ہیں اور پاکستان کے اندر آ کر, یا کوئی بکول جو سو کال سوورینٹی ہے اگر اس کو ڈسٹرب کرتے ہیں تو واٹ آپشن جو بھی ہے, ہم کچھ نہیں, ہم تو یہی کریں گے نا کہ کچھ مزید احتجاج کر لیں گے یا کچھ مزید کہہ دیں گے کہ ہم ہمارے پاس کیا آپشن ہے, کچھ نہیں کر سکتے.
جنرل عبد القیوم صاحب ہمارے ساتھ ہیں, اور
اتنی بڑی سپر پاور کو ہم سیک اینڈ نان اسٹیٹ ایکٹر کے تھرو ہم نے اس کو کیا تو ہوا ہے تھوڑا بہت افغانستان میں, لیکن یہ ہے کہ ان دا لانگ رن اس میں ایک اور پرسپیکٹو بھی ہے اچھا, جو چائنا کا پرسپیکٹو ہے کہ چائنا کتنی دیر تک ہماری یہ جتنی بھی ہماری پالیسیز ہیں اس کے ساتھ وہ لے کر اس کو چلے گا,
سیگمنٹ کو وائنڈ اپ کرنا ہے. جنرل عبد القیوم صاحب ہمارے ساتھ ہیں, سینیٹر اور پاکستان مسلم لیگ نواز کے رہنما بھی ہیں. جنرل صاحب بہت شکریہ. کامران بخاری صاحب بھی ہمارے ساتھ موجود ہیں. آپ سے یہ پوچھنا چاہوں گا جب میٹس کے دورے کے ریفرنس میں ہم بات کر رہے ہیں کہ زیادہ تر خیال یہی ہے کہ بڑا دو ٹوک پیغام جائے گا کہ امریکہ کے جو خواہش ہے اس کے مطابق سینکچریز کے خلاف, مبینہ سینکچریز کے خلاف آپریشن ہو, لیکن یہ دوسری صورت میں امریکہ بذات خود آپریٹ کر سکتا ہے. پاکستان کے پاس کیا آنسر ہے؟ معمول کے جو جوابات ہمیں خواجہ آصف صاحب یہاں پہ بتاتے رہے یا بیان کرتے رہے پاکستان کے بیانیاں, اس سے ہٹ کے پاکستان کے پاس وارنٹی یا گارنٹی کرنے کے لیے کیا کچھ ہے؟
دیکھیں نا, میرے خیال میں ہمارے پاس وارنٹی گارنٹی اس سے زیادہ کیا ہو سکتی ہے کہ ہم نے اپنے 60-70 ہزار لوگ قربان کر کے پورے ایریے کو کلیئر کیا ہے, جو کہ ان کی امریکنز کی نالج میں تھا کہ نارتھ وزیرستان, ساؤتھ وزیرستان, شوال ویلی, خیبر, یہ ایریاز انگریزوں کی حکومت جب برٹش انڈیا تھا تو اس وقت بھی کنٹرول کسی آرمی کا یہاں نہیں ہوتا تھا, اور یہ سیٹلائٹ سے دیکھ سکتے ہیں یہ, اور انہوں نے اپریشیٹ کیا ہے, اور اس سے ملیٹنسی پاکستان میں 70% کنٹرول ہوئی ہے. تو ہم تو اپنے طور پہ یہ ساری چیزیں کوئی, اور ہم یہ کہتے ہیں کیٹیگوریک کہ ہمارے پاس کوئی سینچریز نہیں ہے, ہم اس کو اپنی سلامتی کے اوپر حملہ سمجھیں گے کہ اگر ہم خود سینچریز بنا کے تو یہاں ٹیررسٹ کو پال رہے ہیں, جو जो अफगानिस्तान को डिस्टेबलाइज करेगा। तो हम तो यही कह सकते हैं हमारे साथ इंटेलिजेंस शेयर करें, हमें बताएं कहाँ आपके ख्याल में ऐसे लोग हैं। हम तो ये समझते हैं कि सेंचुरीज अफगानिस्तान के अंदर है, जहाँ आपकी रेट नहीं है, जो आप खुद तस्लीम करते हैं पाकिस्तान करते हैं अफगानिस्तान के ऊपर, किसी की रेट नहीं है, ना अमेरिकन की ना अफगानियों की। तो प्लीज उनको वहाँ रेट एस्टेब्लिश करें, बॉर्डर मैनेज करें, हमें मदद करें इस सिलसिले में, ताकि इन्फिल्ट्रेशन और एक्सफिल्ट्रेशन ना हो। और जहाँ कहीं आपको कोई गैंग नजर आता है, हमें उसकी इन्फॉर्मेशन दे। और आप देखें कि हमने, आपने कहा ये कैनेडियन फैमिली और अमेरिकन इधर आ रही है, आपने देखा कितना स्विफ्ट एक्शन हुआ है और उन बंदों को रिट्रीव कराया विदाउट एनी डैमेज। तो ये पाकिस्तान का तो क्रिस्टल क्लियर स्टैंड है।
मैंने ये रेफरेंस भी दिया है कि पाकिस्तान का ये वर्जन है,
इसका हामिल है वो, एक बहुत ही सीजनड आर्मी के जनरल है। मैं चूंकि मिलिट्री का बंदा हूँ, मुझे पता है, वो सेंट्रल कमांड कमांडर भी रहे, ज्वाइंट सर्विस कमांड के भी रहे, यहाँ भी उन्होंने बलूचिस्तान अफगानिस्तान के अंदर एज ए ब्रिगेडियर काम किया, इराक में फलूजा के अंदर भी काम किया। लेकिन उनको ये पता है कि इराक के अंदर वेपन ऑफ मास डिस्ट्रक्शन नहीं थे, उनको ये भी पता है कि यहाँ ही उसामा के नाम के ऊपर आए थे, लेकिन एक्चुअली अमरीका के मकासद यही है कि अफगानिस्तान में एक अड्डा अपना रहना चाहिए। तो उनको जेन में रख के तो आप अपने एरिया को क्लियर करें, हम अपने एरिया को क्लियर करेंगे और हम आपस में इंटेलिजेंस को शेयर करें। तो आई एम श्योर के, और आज की मीटिंग बड़ी अच्छी हुई, हमने साउथ एशिया में कश्मीर का जिक्र किया कि ये एक इरिटेंटाइज को खत्म करें तो टेंशन खत्म होगी, हमें इंडिया का तावन होगा बजाय इसके कि वो प्रॉक्सी जंग कराए थ्रू कुलभूषण का जिक्र आया। और मैटिस ने ये कहा कि आई रियलाइज कि इंडिया पाकिस्तान की रिलेशन अच्छी होनी चाहिए, कम अज कम सेहत और सर क्रीक के तो ऐसे मसले हैं जो हल हो सकते हैं, उन्होंने कहा। लेकिन हमने उनको बताया कि 92 में तो ये हल हो रहे थे, लेकिन इंडियन आर्मी दरमियान में आ गई और पॉलिटिकल लोगों पे ये हावी हो गए। तो आज की मीटिंग जो थी बड़े अच्छे माहौल में हुई, और हम समझते हैं कि ये आइस ब्रेकिंग भी है और ये फर्दर इम्प्रूवमेंट है, क्योंकि हमारी ये नाकामी होगी अगर हम अमेरिका जैसे इंपॉर्टेंट मुल्क को सेटिस्फाई नहीं कर सकते, क्योंकि ये हमारी सलामती के लिए बेहतर है। और प्राइम मिनिस्टर ऑफ पाकिस्तान ने ये कहा है कि अफगानिस्तान का अमन हम दोनों के इंटरेस्ट में है, अमेरिका के भी और पाकिस्तान के भी और अफगानिस्तान के भी और रीजन के भी इंटरेस्ट में है। तो हम तो वी बैंड बैकवर्ड टू गिव ऑल दैट हेल्प, लेकिन अफगान रिफ्यूजीज को वापस करना है तो इसके ऊपर भी किसी ने कुछ करना है।
सही, काफी वाइड रेंज आप बता रहे हैं कि एजेंडा था जिसके ऊपर डिस्कशन रही है। कामरान बुखारी साहब, क्विक इसको सम अप कीजिएगा, आपके ख्याल में, आपने जनरल साहब की भी गुफ्तगु सुनी है, पाकिस्तान वो कहते हैं कि बड़े अच्छे माहौल में रही इंगेजमेंट, और कामरान बुखारी साहब आप हमारे साथ हैं।
जी
आप सम अप कीजिएगा जनरल साहब के स्टेटमेंट को। एक तो वही था जिस पे हम पहले बात कर रहे थे कि पाकिस्तान का एक नेचुरल या रिवायती मौकफ है, लेकिन कुछ मुख्तलिफ बातें भी जनरल साहब ने बताई हैं, आपका नजरिया।
देखें असद, मैं जनरल साहब की बात, उनका शुक्रिया अदा करता हूँ कि उन्होंने हमारे साथ जो है इनसाइट शेयर की हैं, लेकिन बात सारी इतनी है कि देखें, ऐसा नहीं है कि अमेरिका जो है वो कोई रेल रोड कर रहा है पाकिस्तान को। वो जाहिर है जो है हम पाकिस्तान के तहफात को जो है वो सुनेंगे समझेंगे, भारत से मुंसलिक जो तहफात हैं उनको बखूबी वो जानते भी हैं और वो सुनना भी चाहते हैं, लेकिन पाकिस्तान एक्चुअली क्या करेगा जो है ये सवाल ये उठता है। और जहां तक बात है कि जी हम क्लियर कर, देखें जो काम हमने किया वो बिल्कुल किया है, लेकिन या हमने उसको सही तरीके से उसकी पीआर मैनेजमेंट नहीं की, और दूसरी बात यह है कि अब जो है अफसोस से कहना पड़ता है कि ऐसे ऐसे वाकयात पाकिस्तान में हो जाते हैं कि जो पाकिस्तान करता भी है ना उसके ऊपर पानी फिर जाता है।
सही।
और फिर हमें इस बात से, एक तो ये कि अमरीका जो है वो किसी किस्म के को अड्डा नहीं चाहता अफगानिस्तान के अंदर, उसके पास अड्डों की कमी नहीं है।
सही।
और अफगानिस्तान में अगर कोई अड्डा होगा तो वहाँ छोटे मोटे होंगे, 2-3 हजार जो है फौजी होंगे, वो कोई जो है हॉस्टाइल फोर्स नहीं है, वो ज्यादा एडवाइजरी सपोर्ट रोल में होगा, जिस तरह इराक के अंदर है, सीरिया के अंदर है, वो कोई बहुत बड़ी हॉस्टाइल,
और उसके लिए इतनी बड़ी एक्सरसाइज की जरूरत भी नहीं थी अगर सिर्फ अड्डा मकसूद हो तो।
जी, और उसमें तीसरी बात जो ये है वो कि देखें, हमारे मुल्क के अंदर हम जिम्मेदार हैं, हमें अपने मुल्क के अंदर, हम जानते हैं कि हम हमारे हमारी कोताहियां रही हैं ना सक्सेसिव गवर्नमेंट की, फौजी और जो है सिविलियन, कि हमने जो है वो एक तरह से जो है बेयारो मददगार इस मुल्क को छोड़ दिया है। आबादी देखें कहाँ बढ़ गई है, معیشت کہاں پہ جو ہے نا کس ٹھکانے پہ آ کے جو ہے نا رکی ہوئی ہے, اور پھر جو اس وقت جو دھرنے ہو رہے ہیں اور جو مختلف قسم کی جو ہے یہ جو نئی نئی جماعتیں ابھر کے سامنے آ رہی ہیں, یہ ہماری اپنی نااہلی کا ثبوت ہے. اور یہ چیز جب جو ہے گلوبل میڈیا میں جاتی ہے نا تو پھر لوگ کہتے ہیں کہ جو ہے پاکستان کچھ نہیں کر رہا, کر بھی رہا ہوگا تو کہتے ہیں جی کچھ نہیں کر رہا.
صحیح, یہی وجہ کہ آپ کہتے ہیں کہ پی آر سکلز جو ہیں وہ بھی بہتر کرنے چاہیے. بہت شکریہ آپ کا.
صاف کریں اب کم از کم, نظر تو آئے کہ ہاں بھائی جو ہے ہم کچھ کر رہے ہیں. فیض آباد کو جو ہے نا ہاسٹیج بنایا ہوا تھا, پھر اس کے بعد اتنی جو ہے نا شرمندگی کی بات ہے کہ انہوں نے جو ہے گورنمنٹ سے زبردستی جو ہے وہ ایک ڈیل بنوائی ہے, اور اب وہ کہہ رہے ہیں کہ جی جو ہے ہم وہ اب ان کے حوصلے بلند ہوئے ہیں, اب وہ نیکسٹ اسٹیپ پہ جائیں گے. اسٹیٹ جو ہے وہ ریسیڈ کر رہا ہے
اور اس طرح کے نان سٹیٹ ایکٹرز جو ہیں وہ آگے بڑھ رہے ہیں. بہت شکریہ کامران بخاری صاحب, سینئر فیلو ود سینٹر فار گلوبل پالیسی. آپ نے ہمیں جوائن کیا, جنرل عبد القیوم صاحب آپ کے بھی ہم ممنون ہیں. دردانہ ہمارے ساتھ رہیں گی پروگرام کے اگلے سیگمنٹ میں, جس میں ہم بات کرنے جا رہی ہیں عدالت کے کچھ سوالات اور تحفظات پہ دھرنا معاہدے کے ریفرنس میں. جب تک ہمارے پینل آتے ہیں, دو کالرز ہمارے ساتھ ہیں, مرید خان میاں والی سے اور قطب خان یوب ضلع سے. مرید خان مختصراً کیا کہنا چاہیں گے؟
السلام علیکم جناب. یہ جو دہشت گردی کا کمبل ہے یہ ہمارے گلے میں امریکہ نے ڈالا ہے. 9/11 کے بعد پورا پاکستان ہم نے امریکہ کے حوالے کر دیا ہے. ابھی آپ اندازہ لگائیں کہ انڈیا میں جو ہے انڈیا نے افغانستان میں ڈیرے لگائے ہوئے, ہمارا دشمن ہے وہ افغانستان میں کاروائی کرتا ہے, پاکستان میں کرتا ہے, بلوچستان میں کرتا ہے. میں کہتا ہوں انڈیا کو نکال لیں, اور 44 ملکوں کی فوجوں نے کوئی عمل نہیں کیا افغانستان میں. ہم نے
بہت شکریہ
پاکستان میں کر دیا.
بہت شکریہ. ایک بریک, قطب خان کی لائن ڈراپ ہوگی, ایک بریک, بریک کے بعد واپس آتے ہیں پروگرام کے اگلے حصے میں بات کرتے ہیں.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے اس پتے کو یاد رکھیے, www.urduvoa.com.
وائس آف امریکہ سے پروگرام جہاں رنگ میں آپ کا خیر مقدم. میں ہوں اسد حسن اور پروڈیوسر ہیں انجم ہیرل گل. بات ہم کریں گے پروگرام کے حصے میں دھرنا معاہدے سے متعلق اسلام آباد ہائی کورٹ کے تحفظات پہ. ہائی کورٹ کا کہنا یہ ہے کہ مساجد اور مدارس سے کفر کے فتوے بند کرائے جانے چاہئیں. خادم رضوی صاحب کیسے خون معاف کر سکتے ہیں, یا حتیٰ کہ ریاست کیسے خون معاف کر سکتی ہے؟ تحریک لبیک کا دوسرا گروپ کہہ رہا ہے کہ انہوں نے کروڑوں روپے لیے. بتایا جائے کہ معاہدے میں آرمی چیف کا نام کیوں استعمال ہوا؟ بہت سارے سوالات ہیں جو اسلام آباد ہائی کورٹ کی جانب سے آ رہے ہیں, اور ایک تجویز بھی ساتھ ساتھ رکھی گئی ہے جسٹس جناب جسٹس صدیقی کی جانب سے. انہوں نے اٹارنی جنرل سے بھی ابھی پوچھا کہ دھرنے والوں کو حکومت کے معاہدے کا معاملہ پارلیمنٹ کو بھیج دیں. اور پھر ساتھ ساتھ ایک تجویز یہ آئی کہ ان معاہدوں کو پارلیمنٹ کے مشترکہ اجلاس میں زیر بحث لایا جائے, یا پھر وفاق اور سالس کے معاہدے کی حیثیت کو پرکھا جائے. جسٹس شوکت عزیز صدیقی صاحب نے اپنے ریمارکس میں یہ بھی کہا ہے کہ دھرنا قائدین اور منتظمین خود توہین عدالت کے مرتکب ہوئے. عدالت معاہدے کی ایک شک بھی قانون کے مطابق نہیں ہے. دہشت گردی ایکٹ کے تحت درج مقدمات کیسے ختم کیے جا سکتے ہیں, اور مجروح جو شخص ہوا ہے, جو زخمی ہوا ہے, ریاست کون ہوتی ہے فیصلہ کرنے والی؟ عدالت اس فیصلے کی یا اس معاہدے کی توثیق نہیں کر سکتی ہے. بہت سارے سوالات ہیں, اس کے اوپر ڈیبیٹ بھی ہو رہی ہے. بعض لوگوں کا کہنا یہ ہے کہ عدالت کو بہت سارے معاملات انتظامیہ کے پاس ہی رہنے دینا چاہیے ہیں, ورنہ جو ہیں مسائل پیدا ہوتے ہیں. لیکن عدالت کے سوالات جینون ہیں. کچھ لوگ یہ بھی پوائنٹ آؤٹ کر رہے ہیں کہ مختلف عدالتوں میں یہ مقدمات یا اس طرز کے جو اس نوعیت کے جو مقدمات ہیں وہ زیر بحث ہیں, اور مختلف نوعیت کے ریمارکس سامنے آ رہے ہیں. ہمارے ساتھ ہیں انالیسز کے لیے جناب جسٹس طارق محمود صاحب, فارمر پریزیڈنٹ سپریم کورٹ بار ایسوسی ایشن. دردانہ نظم صاحبہ وہ بھی ہمارے ساتھ ہیں پہلے سیگمنٹ سے. جسٹس طارق محمود صاحب, عدالت کے کچھ سوالات جن کا احاطہ میں نے اپنے ابتدائیہ میں بھی کیا ہے, کتنے اہم ہیں, یا پھر یہ کہ کس حد تک یہ جو انتظامی امور ہیں ان کے دائرہ کار میں آ جاتے ہیں؟
دیکھیں, گزارش ہے اس کیس میں اصل جو ایشو تھا وہ آئین سے ریلیٹ کرتا تھا یا قانون سے, لیکن رائٹ فرام ڈے ون اس پر تو بات نہیں ہوتی رہی اور لوگ کھل کر بات کرنے سے ڈرتے رہے, اور اس وجہ سے بھی کہ پارلیمنٹ خود بھی سرنڈر کرتی رہی اور ایک کے بعد دوسری ترمیم کی. اب سوال یہ ہے کہ اسلام آباد ہائی کورٹ میں انیشلی معاملہ اس حوالے سے گیا کہ ایک فرد وہاں پر ایک ریف پرسن کے طور پر گیا اور اس نے کہا کہ میرے ساتھ اس پروسیس میں یہ زیادتی ہوئی ہے اور مجھے یہ ریلیف مانگا کہ یہ میرا رائٹ آف موومنٹ ہے اور بہت سے رائٹس کی بات اس نے رائٹ آف لائف کی بات کی, اس پر ایکشن لیا گیا. الٹیمیٹلی پھر جو بھی ہوا, دیکھیں اس وقت جو جسٹس صدیقی صاحب فرما رہے ہیں
جی,
جب پہلے آرڈر میں کہا یا اب یہ آرڈر میں کہا, دیکھیں ان کو یہ ایڈوانٹیج ہے کہ ایز اے جج وہ یہ آرڈر, ایز اے میٹر آف فیکٹ یہ بہت سے سوالات ایسے ہیں جو انہوں نے اٹھائے ہیں. آپ ان کی جورسڈکشن پر ہو سکتا ہے اعتراض کریں, وہ ایک الگ ایشو ہے, لیکن میں سمجھتا ہوں کہ وہ جو ایشو ہے جو ہم سب کو اٹھانے چاہیے, لیکن ہر کوئی جو ہے وہ خوف کی چادر کے نیچے ہے اور بات کرنے سے لوگ ہے, یہ بالکل ایشو ہے. ایک تجویز انہوں نے بہت اچھی دی, انہوں نے کہا کہ بات یہ کہ اس کو پارلیمنٹ میں لے کے جائے, کیونکہ ایشو اگر تھا تو پارلیمنٹ سے ہی آیا اور پارلیمنٹ یہ سوچے کہ انہوں نے کون سی غلطی کی تھی, کیونکہ دیکھیں میں نے پہلے عرض کیا بنیادی طور پر آئین تھا جو کہ 74 میں کلاس ڈال دی گئی, اس کے بعد جو ہے جو مختلف ریپرزینٹیشن آف پیپلز ایکٹ تھا یا مشرف صاحب کے زمانے میں قانون آیا, اس پر کھل کے بحث نہیں آج تک نہیں ہوئی. میں آپ سے عرض کر رہا ہوں اور بڑی ذمہ داری سے ایک آرٹیکل میری نظر سے گزرا, لیکن اس میں ڈر ڈر کے اس نے لکھا. تو یہ جو ہے یہ ڈر اور خوف کی چادر ہٹنی چاہیے, اور یہ ریاست کی رٹ جس بری طرح مفلوج ہوئی ہے اور جس بری طرح یہ ریاست کا ایک مذاق اڑایا گیا ہے, یہ سوال میرا خیال ہے پارلیمنٹ سے اٹھنے چاہیے تھے. پارلیمنٹ کی کمزوری ہے, یہ میڈیا میں اٹھنا چاہیے تھا, لیکن میڈیا کمزور ہوا ہے سوائے ایک آدھ کوئی آواز, نصرت جاوید کی آواز یا طلعت نے بھی ایک آدھ پروگرام یہ بات کی, لیکن ہر کوئی سہما ہوا ہے, ڈر رہا ہے.
جیسے سب یہ بڑی مختلف,
میں بھی ڈر رہا ہوں, مختلف یہ سوال اٹھنے چاہیے اور پارلیمنٹ کو ضرور اس کو دیکھنا چاہیے.
بہت مختلف سین ہے, آپ نے بالکل درست فرمایا. میڈیا بھی جتنا ووکل ہے وہ اس معاملے کے اوپر بڑا دبا سہما رہا, اور یہاں تک کہ حکومت نے کمپرومائز کیا.
وہ دما سہما نہیں رہا, یہ مجھے تو لگتا ہے یہ وہ جو بہت سیریسلی اپوزٹ ویو لے رہے ہیں وہ ایک لائن کے ساتھ لے رہے ہیں. میں آئی ایم سو سوری, میں اس سے زیادہ سخت الفاظ نہیں کر رہا, میڈیا کو اتنا بھولا نہیں ہے, یہ ایک وجہ سے وہ لے رہے ہیں اور یہ بہت خطرناک رویش ہے, اور میڈیا پر لوگوں کا اعتبار بھی اٹھا ہے, اور جس طریقے سے پہلے جو واقعہ ہوا اور میڈیا نے جس طریقے سے نیگیٹو قسم کی باتیں کرنا شروع کی, یہ بہت افسوسناک بات ہے.
تو جیسے صاحب, حالانکہ اگر ہم جب سے پاکستان کے اندر وار آن ٹیرر یا پھر ایکسٹریمزم اور ٹیررزم ہے, اس ریفرنس میں تو ایک عدالتی نظام کے اوپر تنقید کہہ لیں یا الزام کہہ لیں, یہ لگتا رہا ہے کہ وہ کمپرومائز ہو جاتا ہے وہاں پہ پورا جسٹس سسٹم, کیونکہ سیکیورٹی نہیں ہے جج صاحبان کو. تو یہاں تو اللہ کے معاملہ بہت حساس ہے, لیکن عدالت یا عدلیہ بہت ووکل ہے, لیکن باقی انسٹیٹیوشنز یا تو سپورٹیو ہیں کسی اسٹریٹجی کی بنیاد پہ یا پھر خائف ہیں.
جی میں نے عرض کیا نا, سب سے بڑا الزام پارلیمنٹ پر ہے, اور ہماری پارلیمنٹ کی ہسٹری بڑی, میں کیا مطلب سے سنوں, مثال کے طور پر مشرف اپنے زمانے میں تمام تر اختیارات کے باوجود ملٹی کورٹ نہیں بنا سکا, لیکن ہماری اس پارلیمنٹ نے 342 جمع 104 ایک ووٹ نیگیٹو میں نہیں آیا. فضل الرحمان صاحب نے ریسٹین کیا, مخالفہ ووٹ نہیں دیا, ان کے اپنے تحفظات تھے کہ ان کا خیال تھا کہ ان کا جو انسٹیٹیوشنز ہیں ان پر بھی زد آئے گی. تو یہ سب سے زیادہ الزام پارلیمنٹ پر آ رہا ہے, اور سوال یہ کہ پارلیمنٹ نے اس کا قانون بنانا, دیکھیں 1974 میں جب بھٹو صاحب کے زمانے میں ان کو احمدیوں کو نان مسلم ڈکلیئر کیا تھا, وہ بھی تو پارلیمنٹ نے کیا تھا. تو دیکھیں اس نا فرسٹ پیس, اس مرتبہ میں پھر ڈر کے بات کر رہا ہوں اور میں خود خوف زدہ ہوں, میں بزدل ہوں, میں کھل کے بات نہیں کر رہا, لیکن بات یہ ہے کہ قانون بنایا تو پھر پارلیمنٹ کو سیٹ کرنا چاہیے تھا. پھر ایک آدمی کی قربانی کس بات پر, اگر فضل الرحمان نے پھر یہ بات ٹھیک کہی تھی کہ بات یہ ہے کہ اگر یہ غلطی ہوئی ہے
تو پوری پارلیمنٹ, تمام جماعتیں
نے کی ہے, اس حد تک تو اس کی بات درست تھی. تو پھر بات یہ ہے کہ پارلیمنٹ یہ تو کھل کے کہے کہ ہم سب سے غلطی ہوئی ہے, عمران خان نے بہت غلط سٹینڈ لیا, عمران خان کے چار آدمی اس کمیٹی میں موجود تھے, ان چار آدمیوں نے کسی بھی سٹیج پر کبھی بات نہیں کی, لیکن آج کل عمران خان صاحب روز کہتے ہیں, شفقت بھی روز کہتے ہیں, شیری مزاری بھی روز کہتے ہیں, اور یہ بہت انفارچونیٹ ہے. یہ مخالفت جو ہے مخالفت سیاستدانوں کی اپنی جگہ ہے, لیکن کم سے کم جہاں پر کوئی ایسا معاملہ ہے اس میں کھڑے تو ہو جائیں. اس میں انہوں نے پارلیمنٹ کی توہین بھی کہی ہے اور سب نے مل کے کہی ہے, اور ہمیں اس بات کا بڑا دکھ ہے.
دردانہ نجم صاحبہ, آپ کے تاثرات, یہ تو بہت واضح ہے پاکستان کے اندر سوسائٹی کے اندر بہت چند لوگ ہیں جو اس پہ اپنی کہنا چاہیے کہ دکھ کا اظہار کر رہے ہیں یا اپنے اندر چھپے ہوئے خوف کا بھی اظہار کر رہی ہیں, لیکن مذہب کے معاملے کے اوپر اگر پارلیمنٹ جیسا فورم وہ بھی بے بس ہو جاتا ہے اور ایسی وضاحتیں بھی نہیں ہیں کہ ایشو کیا ہوا, بنیادی ایشو سے بھی لوگ ناواقف ہیں لیکن معاملہ اتنا بڑا بن گیا کہ لگتا ہے کہ جیسے عدالت کہہ رہی ہے کہ پورے کے پورے انسٹیٹیوشنز کو جیسے یرغمال بنا لیا گیا ہو, کیا کیا خوف ہیں آپ کے بحیثیت ایک اینالسٹ کے اور سوسائٹی کے ایک رکن کے؟
دیکھیں جب آپ کی پوری ریاست جس طرح سے پسپا ہوئی ہے, آپ نے ایک ان کو پاور سیٹ کر دی ہے کہ وہ ان کو اتنا پاورفل بنا دی, یہ اوور دا پیریڈ آف ٹائم ہوا ہے نا, آپ نے ریلیجیس آرگنائزیشن کو اتنا پاورفل بنا دیا اور جس طریقے سے مطلب وہ جس کو ایک دیکھیں ہم ایک اچیومنٹ کرتے ہیں, ہم نے قادری کو پھانسی دی, ایک بولڈ سٹیپ اٹھاتی ہے ریاست, اس کے بعد کچھ عرصے کے بعد ایک ایسا سٹیپ اٹھا لیتی ہے کہ جس میں وہ پھر پسپا ہو جاتی ہے, لیکن اس بار جو ہوا ہے یہ تو ہماری میرا خیال ہسٹری میں اتنا مطلب اس طرح کی کوئی چیز ہوئی نہیں جو جس طرح سے ریاست نے اپنے آپ کو کنڈکٹ کیا ہے, جس طرح سے دیکھیں کہاں سے کیسے, ہاؤ کین یو امیجن کہ آپ کی آرمی ایک بلوا ہو رہا ہے, آپ کے لوگ مارے جا رہے ہیں, آپ کی پولیس پر وہ حملہ کر رہے ہیں, لوگوں کو پتھر مار رہے ہیں, لوگوں کی زندگیاں انہوں نے کانسٹیٹیوشنلی بھی اگر آپ دیکھیں تو ان لوگوں کی زندگیاں انہوں نے حرام کی ہوئی ہیں, اور آپ بجائے اس کے کہ آپ فوج کو تو اس وقت چاہیے تھا کہ گورنمنٹ کے ساتھ کھڑی ہوتی پارلیمنٹ اور اس کے بعد کھڑی ہو کے ان کو کہہ دی کہ جی نو وے ہم آپ کو آپ ایکسکیوز کیا دے رہے ہیں کہ جی ہم اپنے بندوں پہ گولیاں نہیں چلا سکتے, تو جو آپ نے لال مسجد میں
اور وہاں سے بھی گولیاں چلانے کے لیے بھی نہیں کہا گیا تھا, لیکن یہ بتائیں دردانہ جیسے سارے صاحب کہہ رہے ہیں تو آپ کو کچھ حوصلہ ملتا ہے؟
اپنے بندوں کو ان پہ گولی نہیں چلا سکتے, ہم اپنے بندوں پہ ہتھیار نہیں اٹھا سکتے, تو ان سے یہ پوچھا جائے نا کہ جب لال مسجد کا آپریشن ہوا تھا تو وہاں کوئی کیا کوئی انڈیا سے لوگ آ کر بیٹھے ہوئے تھے اندر,
نہیں جی ایس کیو پہ اٹیک ہوتا ہے تو وہاں سے بھی گولی سے ریسپانس سامنے آتا ہے, تو دردانہ جیسے طارق صاحب نے کہا کہ آپ کو بہرحال کچھ حوصلہ ملتا ہے کہ کم از کم عدالت جو ہے وہ اس معاملے کے اوپر ڈٹ کے سوالات بھی اٹھا رہی ہے, اور اگر کیا آپ کو کچھ توقع ہے کہ کسی معاملے پہ یہ معاہدہ جو ہے یہ ریووک ہو؟
دیکھیے بات ساری انٹینشن کی ہے, اگر تو اس وقت ابھی ہمارے یہاں اتنی انسرٹینٹی ہے, اتنے سسپیشن ہے, ہمیں کچھ پتہ نہیں ہے کہ عدالتیں بھی کس کی زبان بول رہی ہیں, اپنی زبان بول رہی ہیں یا کیا بول رہی ہیں, لیکن بات یہ ہے کہ گورنمنٹ کو جو پولیٹیکل پارٹیز ہیں ان کو بھی اپنے کنڈکٹ کے اوپر دیکھنا پڑے گا کہ آخر کیا وجہ, انہوں نے تو اتنا ویکیوم چھوڑ دیا ہوا ہے, پارلیمنٹ کی تو کوئی اہمیت ہے ہی نہیں, اپنی مرضی کے قوانین لے آتے ہیں, ان قوانین کو بنانے کے لیے ان کے پاس میجورٹی بھی آ جاتی ہے, اب آپ دیکھیں یہ جو کیا تماشا ہو رہا ہے اس کے ڈی لمیٹیشن کی جو یہ جو سینسس کا سارا بل ہے اس کے ساتھ کیا تماشا کر رہے ہیں یہ لوگ, وہ سینٹ میں پڑا ہوا ہے, پیپلز پارٹی اپنا ہر کوئی اگر پاور پالیٹکس میں ہے اور پھر جو پیچھے فورسز یہ کام سارے کروا رہی ہے وی آل نو اٹ, تو وی آر ایکچولی پلئنگ ود دس کنٹری.
صحیح, آخری سوال اس کو ریپ اپ کرتے ہیں, جیسے سارے میں وہ سب یہ فرمائیے گا کہ جیسے بنیادی سوال یہ اٹھایا گیا ہے کہ اس معاہدے کی ایک شک بھی اسلام آباد ہائی کورٹ کہتی ہے کہ قانون کے مطابق نہیں ہے, کیا اس بنیاد کے اوپر جیسے صاحب اس معاہدے کو کالعدم قرار دیا جا سکتا ہے؟
دیکھیں اس سے مسئلہ حل نہیں ہوگا, دیکھیں میں بات یہ کہہ رہا ہوں کہ ہمیں اس معاملے سے ایک سبق سیکھنا ہے, ہمیں آئندہ کے لیے فیصلہ کرنا ہے, دیکھیں یہاں پر عدالتوں کی جورسڈکشن پر ایک سوالات آ جائیں گے, لیکن میں یہ کہہ رہا ہوں کہ اس سے اس اپرچونیٹی سے فائدہ اٹھائیں کہ یہ جو معاملہ آیا ہے اس کو پارلیمنٹ میں لے کے جائے اور پارلیمنٹ سارا دیکھے, میں زیادہ ڈیٹیل میں آپ کے پاس ٹائم نہیں ہوگا ورنہ میں آپ کو رائٹ فرام 74 اب تک جتنے قوانین آئے ہیں انکلوڈنگ مشرف صاحب تو یہ دیکھیں اس میں کوئی ایسی بھی, لیکن یہ پارلیمنٹ کی کمزوری تھی, مثال کے طور پر ایک بات ہوئی 7B 7C, او بھائی خدا کے لیے پڑھ تو لو کہ 7B 7C کہتا کیا تھا, مثال کے طور پر اگر وہ حلف والی بات ہے اس کو پورا پڑھ تو لو, لیکن میں پھر عرض کر رہا ہوں اس ملک میں قانون پر کوئی بحث نہیں ہوئی, آئین پر بحث نہیں ہوئی, بھائی اس پر بحث ہوتی تو پتا چلتا کہ مسئلہ کیا ہے, مسئلہ کوئی نہیں تھا, لیکن نان ایشو کو ایشو بنانا جو ہے یہ تو میں ان کو پورا کریڈٹ دوں گا, دیکھیں یہ عدالتوں سے معاملہ فیصلہ نہیں ہوگا, یہ پارلیمنٹ ہی کرے گی اور پارلیمنٹ ہی میں ہونا چاہیے, کیونکہ سوال بھی تو پارلیمنٹ میں اٹھایا گیا نا, پارلیمنٹ نے اس کو چھیڑا یا غلط کام کیا تو پھر پارلیمنٹ بحث کرے اور پھر देखे कि अगर वाकई गलती हुई कहां हुई और किससे हुई, और फिर हुई है तो फिर दोनों ईवानों से सबसे हुई है, सवाए हाफिज हमदुल्ला को छोड़ दे या साहिबजादा तारिक जिन्होंने कहा, या इवन शायद राजा जफरुल हक वालों ने, या इवन इस जो मिनिस्टर साहब को आपने फारिग किया, बाकी तो सारे। लेकिन ये मुखालफत बराए मुखालफत, मिसाल के तौर पर इस वक्त तो पीटीआई को मुखालफत बराए मुखालफत नहीं करनी चाहिए ना भाई। आप कानून को देखें और पूछे अपने चार उन लोगों से जो उसके मेंबरान थे। लेकिन इस वक्त इस तरह से ब्रेन वॉशिंग हुई है, कोई बात सुनने के लिए तैयार ही नहीं है। अब मिसाल के तौर पर मैं तो पाकिस्तान में किसी टेलीविजन पर नहीं जाता क्योंकि मैं इस तरह खुल के बात कर नहीं सकता और ना बात हो सकती है। और अभी भी मैं जो बात कर रहा हूँ वो बहुत रोक के कर रहा हूँ, हालांकि मुझे, मैं कोई लॉ का छोटा मोटा स्टूडेंट हूँ, लेकिन मैंने इस मामले में सारा रिसर्च किया है और मैं हैरान हूँ कि ये हुआ क्या है।
बेहद शुक्रिया जनाब जस्टिस तारिक महमूद साहब, आपने हमारे लिए वक्त निकाला, दुर्दाना आप हमारे साथ रहिएगा। और इससे पहले कि हम अगले सेगमेंट में जाएं, पाकिस्तान की सियासत पे बात करें, हम आपको एक मुख्तसर सा साउंड बाइट सुनवाना चाहेंगे। पाकिस्तान के मुमताज़ कानूनदान हैं कामरान मुर्तज़ा, फॉर्मर प्रेजिडेंट है सुप्रीम कोर्ट बार एसोसिएशन के, अदालत की आज के इन रिमार्क्स पे या सवाल पे वो क्या कहते हैं?
ये मामला जो है ये गवर्नमेंट के डील करने का था, ये अदालतों के डील करने का मामला नहीं था। ये एक नया रवाज बन गया कि अब अदालतें जो है ना इस तरह के मामला को डील करती हैं या इसका कॉग्निजेंस ले लेती हैं। और फिर एक बड़ी अजीब सी बात आपने देखी होगी कि ये मामले पे इसी धरने के मामले में तीन मुख्तलिफ अदालतों के तीन मुख्तलिफ तरह के रिमार्क्स आ रहे थे, तो ये सूरत हाल भी तकलीफ दे है। देखिए, जब तक आप मामला को कानून के मुताबिक जो है ना वो डील करना नहीं सीखेंगे, उस वक्त तक ये मसाइल जो है ना वो इसी तरह से चलते हैं। जो आपको कानून ने, जो आपको दस्तूर ने कहा है, आप उसी 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 फोर कॉर्नर्स के अंदर चलिए। ज्यादा एक्टिवली किरदार जो है ना वो अदलिया को बदनाम करता है, खराब करता है। वो जलसों में डिस्कस होते हैं, उनके बारे में जो है ना वो बातें की जाती हैं अखबारों में, मीडिया में, तो ये उनकी अपनी इज्जत के लिए मुनासिब नहीं होता रहेंगे।
जी, ये थे हमारे साथ कामरान मुर्तज़ा साहब, उनका नुक्ता नजर आपने सुना। एक ब्रेक, ब्रेक के बाद वापस आते हैं प्रोग्राम के अगले से पाकिस्तान की सियासत पे बात करते हैं।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
वॉइस ऑफ अमेरिका वाशिंगटन से प्रोग्राम जहरंग में आपका खैर मकदम, मैं हूं असद हसन, और प्रोड्यूसर हमारे साथ अंजुम हैरत गिल। और प्रोग्राम के सिलसिले में हम बात करेंगे पाकिस्तान की सियासत के ऊपर, दो तीन मेजर डेवलपमेंट्स हैं मुख्तसर उनका तस्करा। जावेद हाशमी साहब पाकिस्तान के बुजुर्ग सियासतदान हैं, मुस्लिम लीग नवाज से निकलने के बाद तहरीक इंसाफ और फिर एक तवील अरसे के बाद मुस्लिम लीग नवाज में उनकी वापसी के इम्कान वाजे हुए हैं। मियाँ नवाज शरीफ साहब के साथ उनकी मुलाकात और रिपोर्ट्स ये मिल रही हैं कि बाज़ाब्ता तौर पर इस बात पर इत्तेफाक हुआ है कि वो रिजॉइन करेंगे। जमहूरियत की बहाली के लिए या जमहूरियत की मजबूती के लिए मिलकर जद्दोजहद की जाएगी, एक ये। दूसरा ये कि मियाँ नवाज शरीफ साहब उनके लिए और उनके ख़ानदान के लिए मुश्किलात जो हैं वो कम नहीं हुई हैं। हुसैन नवाज़ और हसन नवाज़ को इश्तिहारी करार दे दिया गया है और रिकॉर्ड शादतें रिकॉर्ड करने का आगाज़ हो चुका है। और इसी तरह रेफरेंसेज यकजा करने की नवाज शरीफ की जो दरख्वास्त थी वो हाई कोर्ट से मुस्तरद हो गई है। और दूसरी जानब पाकिस्तान तहरीक इंसाफ के रहनुमा इमरान खान वो बज़ाहिर अपनी इंतखाबी मुहिम के ऊपर हैं और मुख्तलिफ शहरों के अंदर जलसों में बदस्तूर मियाँ नवाज शरीफ साहब को और उनकी पॉलिसी को और या उनकी तरफ से अपने नवाज शरीफ एक नज़रिया के स्लोगन को तनकीद का निशाना बना रहे हैं। एनालिसिस के लिए हम जाएंगे, हमारे साथ हैं ईसा राना साहब ने भी ज्वाइन किया है, सीनियर साफ़ी हैं, तजिया कार हैं, कॉलम निगार हैं और दुर्दाना नजम पहले से हमारे साथ मौजूद हैं। ईसा राना साहब बेहद शुक्रिया। पाकिस्तान की सियासत में क्या हो रहा है, मियाँ नवाज शरीफ साहब के लिए चैलेंजेस कितने बदस्तूर मौजूद हैं या उनके लिए थोड़ा सा कोई रास्ता निकल रहा है? जी ईसा राना साहब, दुर्दाना आप बताइएगा, आपके ख्याल में क्या मुस्लिम लीग नवाज की क्यादत के लिए क्या चैलेंजेस हैं, जावेद हाशमी साहब की वापसी किस हद तक उनको कंपनसेट कर सकती है या हेल्प आउट कर सकती है?
इस वक्त हमें पता है कि पीएमएलएन ने जो पॉलिसी अपनाई वो जारहाना पॉलिसी है, वो दे आर बीइंग डिफेंसिव और वो खुलकर बोल रहे हैं। अभी तो खैर थोड़ा बहुत मेरा ख्याल है कुछ उनको उन्होंने कुछ कम किया हुआ, लेकिन वो अगली अब भी तनकीद कर रहे थे, नामालूम अफराद का भी जिक्र कर रहे थे, बहुत सारी चीजें जो मरीम नवाज भी कहती रही हैं। بات اصل میں یہ اب ان کی اپنی دیکھیں گورنمنٹ اتنی ویک ہو گئی ہوئی ہے, اٹس دی ویکسٹ گورنمنٹ ان ایئرز جو پاکستان میں دیکھی ہے, اور خاص طور پر یہ دھرنے کے بعد جس قسم کے جس طریقے سے انہوں نے اس پورے معاملے کو, اور پھر ایک غلطی کے بعد دوسری غلطی, دوسری غلطی کے بعد پہلے یہ گورنمنٹ اسٹینڈ لے لیتی ہے, اس کے بعد یہ گھٹنے ٹیک دیتی ہے. انہوں کا آپ دیکھیں فرام ڈے ون سے جب سے یہ پاناما کا کیس چلا, اس کے بعد پہلے یہ پارلیمنٹ میں گیا, یہ وہاں اپنی میجورٹی کو مطلب طریقہ کار تو دیکھیں یہ تھا جیسے ہم پہلے سیگمنٹ میں بات کر رہے تھے, یہ تمام معاملات تو پارلیمنٹ میں ہی طے ہو جانے چاہیے تھے, لیکن چونکہ نہ یہ کنسنسس بل کر سکے, نہ اپوزیشن کو ساتھ لے کر چل سکے, ٹی او آرز پہ جھگڑا کیا, اس کے بعد بے شمار چیزوں پہ انہوں نے جب جوڈیشل کمیشن بننا تھا اس کے اوپر ان کی بات طے نہیں ہوئی, پھر ہوا یہ کہ اپوزیشن جو ہے وہ کورٹ میں چلی گئی, پھر یہ معاملات عدالتوں کے حوالے ہو گئے, جو معاملات پارلیمنٹ میں طے ہونے چاہیے تھے وہ عدالتوں میں ہوئے, اور پھر ہر ایک انسیڈنٹ کے بعد آپ دیکھیں کہ حکومت جو ہے وہ گھٹنے ٹیکتی چلی گئی.
اسارانہ صاحب, جی جی میں آپ کو سن رہا ہوں, اسارانہ صاحب آپ کا تجزیہ اس وقت میر نواز شریف صاحب کی پالیٹکس کیا ہے, عمران خان کیا چاہ رہے ہیں, عمران خان کو نواز شریف صاحب کی نااہلی کے بعد انہوں نے ووٹرز کی سپورٹ کے ریفرنس میں کتنا گین کیا ہے, اوور آل مجموعی جو پاکستان کی سیاسی صورتحال بن رہی ہے اس کے اوپر آپ کی رائے کیا ہے؟
دیکھیں بات یہ کہ میاں صاحب نے اب اپنے خطاب میں سے اسٹیبلشمنٹ کی طرف اشارے کرنے تو بند کر دیے اور ان کا سارا فوکس ہو گیا
عدلیہ پہ,
غالباً کسی نے انہیں یہ بات سمجھائی ہے کہ آپ وہ لڑائی لڑیں جو جتنی آپ لڑ سکتے ہیں, اور اس کے بعد خود مسلم لیگ نون میں اس وقت دو رائے ہیں, میاں شہباز شریف اور ان کے جو ہم نوا ہیں وہ یہ سمجھتے ہیں کہ اسٹیبلشمنٹ سے یا عدلیہ سے ٹکراؤ درست نہیں ہے, جبکہ میاں صاحب اور مریم اور ان کے ساتھ جو چند لوگ ہیں وہ یہ سمجھتے ہیں کہ اگر وہ خاموشی اختیار کریں گے تو ان کی رہی صحیح کریڈیبلٹی اور عوام میں جو ان کی مقبولیت ہے وہ مزید کم ہو جائے گی, اور اس میں کوئی شک نہیں. ابھی جو میں ان سے پہلے خاتون بول رہی تھی, نام میں مجھے نہیں پتا چل سکا, وہ ٹھیک کہہ رہی تھی,
آپ کے دوستوں میں سے ہیں, دردانہ بات کر رہی تھی.
اچھا ہاں اچھا, دردانہ کا یہ کہنا ٹھیک ہے کسی حد تک کہ جو حکومت کی رٹ ہے وہ بہت بری طرح متاثر ہوئی ہے, نہ صرف متاثر ہوئی ہے بلکہ ایسا محسوس ہوتا ہے, ایک عام تاثر یہ بن رہا ہے کہ پاکستان میں اس وقت حکومت نامی کوئی چیز موجود نہیں ہے. ان تمام حالات میں اگر عمران خان صاحب کو دیکھا جائے تو عمران خان اپنی طرف سے الیکشن کی تیاریوں میں مصروف ہیں, وہ عوام رابطہ مہم میں مسلسل مصروف ہیں, جلسے کر رہے ہیں, آج بھی لہیا میں ان کا جلسہ تھا, اور اتنی سردی کے باوجود بھی اور موسم کے باوجود بھی ان کے جلسے پیک جا رہے ہیں, جو یہ اس بات کی علامت ہے کہ عوام میں ان کی پذیرائی جو ہے وہ بڑھ رہی ہے. اور ٹیکنیکلی اگر دیکھا جائے تو میاں نواز شریف صاحب پنجاب یا سندھ میں کوئی جلسہ نہیں کر پائے, نہ کرنے کی پوزیشن میں ہے, حالانکہ شروع میں ان لوگوں کا پلان یہی تھا کہ وہ عوام رابطہ مہم شروع کریں گے, جلسے کریں گے, لیکن انہیں جا کے کسی اور جماعت کی مدد لینی پڑی ایک جلسہ کرنے کے لیے کہ ان کی جلسے میں جا کے خطاب کیا. تو حالات بظاہر جو ہیں میاں صاحب کے لیے نامساعد ہیں, اور خود پنجاب میں ان کے بھائی جو ہیں انہیں یہ موقع نہیں دے رہے کہ کوئی وہ ایک جلسہ کر سکیں. ان تمام حالات میں جو میں محسوس کر رہا ہوں کہ معاملات الیکشن کی طرف جا رہے ہیں, اب خواہش عمران خان صاحب کی ہے کہ الیکشن پہلے ہو جائیں, اور پہلے ہونے کا انہیں فائدہ یہ ہے کہ اس وقت جو میاں نواز شریف صاحب کا گراف گرا ہے اور ان کا تھوڑا سا بڑا ہے اس کا فائدہ اٹھا سکیں, لیکن میاں صاحب کے جو ٹیکٹکس ہیں اس میں یہ ہے کہ وہ یہ چاہ رہے ہیں کہ عدلیہ کی جو لڑائی ہے اسے جتنا پرولونگ کر سکتے ہیں کرتے چلے جائیں, اب وہ سپریم کورٹ چلے جائیں گے درخواست لے کے اور پھر اس میں کچھ ٹائم گین کریں گے, اور اس طرح.
لیکن دیکھیں الٹیمیٹلی اگر نیب کورٹ سے ڈیسیجن نہیں آتے تو کیا لیول پلیئنگ فیلڈ ہوگا نواز شریف صاحب اور ان کی پارٹی کے لیے, ایک بات, اور پھر یہ جو بھی متنازع معاملہ اسلام آباد دھرنے والوں نے جو اٹھایا ہے جس کے بعد سوشل میڈیا پہ اور یہاں تک کہ ان کی قیادتیں, دھرنا قیادت کی بات کر رہا ہوں مذہبی جماعتوں کے, جس طریقے سے ان کو بلیم کیا جا رہا ہے اس کے بعد ان کے لیے آسان ہوگا کیمپین چلانا؟
دیکھیں بات یہ کہ اگر ہم فرینکلی بات کریں تو جتنی یہ اب جماعتیں ہیں جو مذہب کے پلیٹ فارم سے آ رہی ہیں, دراصل ان کو آ رہی ہیں یا لایا جا رہا ہے اس کا مقصد صرف یہی ہے کہ انتخابات میں مزید کٹ ڈاؤن کیا جائے ووٹرز کو, क्योंकि मियां नवाज शरीफ साहब तो बेस ही राइट विंग के वोट पे करते हैं और उन्होंने माजी के अंदर भी उसामा बिन लादन से पैसे लेने से लेके और बाकी मामला तक वो तो खुद उसी जगह खड़े हुए जहां पे अब ये दीनी जमातें खड़ी हैं। अभी दो दिन पहले मेरी मुलाकात थी हाफिज सईद साहब से, तो उन्होंने भी इलेक्शन लड़ने का ऐलान किया और उन्होंने भी अपनी जमात को इलेक्शन में लाने का ऐलान किया। तो इसका मतलब ये है कि ये जमातें जू जू आगे बढ़ेंगी वैसे वैसे इनका वोट बैंक मुस्लिम लीग नून का खराब होगा। और दूसरा ये जो तासुर एक बना हुआ है कि बहुत मजहबी है मियाँ साहब और मजहबी जमातों की उन्हें आशीर्वाद या हिमायत हासिल है, ये तासुर भी बहुत बुरी तरह मुतासिर हो रहा है जब मजहबी जमातें उनके लिए मुख्तलिफ किस्म के इल्जाम लगा रही हैं और मजहब के हवाले से उनकी क्रेडिबिलिटी को चैलेंज कर रही हैं। तो ये एक बड़ी उनके लिए परेशानी की बात है मियाँ साहब के लिए कि जिन जमातों के जरिए उनका एक वोट बैंक मजबूत था वो भी अब खतरे में नजर आ रहा है।
कुछ कॉलर्स हैं हमारे साथ फॉर्मेट के मुताबिक, उनको भी शामिल करेंगे। मोहम्मद शफी चित्राल से और राणा दिलशाद को टद्दू से। जी शफी साहब क्या कहना चाहेंगे? लाइन ड्रॉप है। राणा दिलशाद हैं को टद्दू से हमारे साथ।
जी
वालेकुम अस्सलाम।
ये जाना मुझे कहना चाहूंगा कि इमरान खान साहब आए थे 2007-08 में कोटक, यकीन करो असद साहब मैंने खड़े होकर 200-250 बंदा था, मैंने खुद खड़े होकर नारे लगाए थे। ठीक है, तो 88 से अब 43-44 साल की मेरी उम्र है, 88 से हमने बीबी साहबा के वोट उठाए। तो मतलब ये है कि ऐसी हमने कभी जिंदगी में नहीं देखी। तो मैं ये कहूंगा कि नवाज शरीफ साहब इस वक्त के लिए जो है ना बेहतरीन लीडर हैं, अल्लाह ताला इसकी जिंदगी रखे, हम अपने मुल्क में जो है ना इंशाल्लाह।
जी बहुत शुक्रिया राणा दिलशाह साहब, नवाज शरीफ साहब को बेहतर कायद के तौर पे अपने सामने रखते हैं। मोहम्मद अफजाल रावलपिंडी से।
सलाम अलैकुम साहब।
जी वालेकुम सलाम।
सर मैं बात करना चाहता हूँ कि मैं ये नहीं कि मैं इमरान खान का आदमी या किसी जमात का आदमी हूँ, मैं बात करना चाहता हूँ ये नवाज शरीफ को बिल्कुल इलेक्शन में नहीं आना चाहिए। किसी दफा वजीर आजम बने और अगर ये कामयाब होते तो वजीर इंसानी जैसा गरीबी का सोचते तो कोई मिल जाता है इनको क्रेडिट। गरीबों को इन्होंने बर्बादी की है और उम्र ने हमारा गरीब लोगों का खून पूछ लिया है।
जी बेहद शुक्रिया आपका भी, तो एक लिहाज से हमारे कॉलर्स ने अपने नुक्ते नजर से बैलेंस कर दिया। दुर्दाना इसको वाइंड अप हम कर रहे हैं। अगेन आपके ख्याल में मियां नवाज शरीफ साहब उनकी फैमिली उनके लिए क्या मुश्किलात हैं अभी इस वक्त, और अगर वो इंतखाबात में जाते हैं स्पेशली इस मुआहदा फैजाबाद के बाद, तो उन्हें किस तरह की सूरत हाल का सामना करना होगा?
देखिए बहुत सख्त सूरत हाल है, क्योंकि अभी जैसे बात हो रही थी कि राइट विंग का जो वोट है, अच्छा एक तो अजीब तजाद है जो इनका कंडक्ट है, जो इनकी पॉलिसीज हैं वो एंटी एस्टेब्लिशमेंट और सेक्युलर है, लेकिन वोट बैंक इनको जो है वो इनको राइट विंग का वोट बैंक चाहिए, जो हमेशा से इनका एक एक रही है और उसके लिए आज के लिए तगोदो भी कर रहे हैं, जिसके लिए इतनी पसपाई भी इन्होंने जो है बर्दाश्त कर ली कि जी हमारा वोट बैंक, क्योंकि इट वॉज ऑल अबाउट वोट कि हमारा ये वोट बैंक ना टूटे, जो बाब रेल भी वोट बैंक जो है, लेकिन ये एक एक जो फैक्शन अब सामने आया इनके लिए बहुत मुश्किल हो जाएगा, क्योंकि हमें अभी जैसे बात हो रही थी कि इनको मेन स्ट्रीम, आपको याद होगा कि जब ये बैग या रसूलुल्लाह जो NA120 का जब इलेक्शन हुए थे तो उस वक्त ये आया था, एक नैरेटिव ये आया था कि हमें जितनी भी ये एक्सट्रीमिस्ट पार्टीज हैं इनको मेन स्ट्रीम करना है ताकि इनके अंदर से एक्सट्रीमिज्म निकले, लेकिन अजीबोगरीब बात है कि एक्सट्रीमिज्म तो अपनी हद पर पहुंची हुई है इनके अंदर, जिस तरह की गाली गलौज, जिस तरह की पोस्टरिंग इन्होंने की है फैजाबाद में, अगर इसको एक्सट्रीमिज्म नहीं कहते तो पता नहीं फिर किस चीज को कहते हैं। बहरहाल इनको मेन स्ट्रीम करने की एक जुदोजहद चल रही है, जिस जगह से भी चल रही है, तो ये एक बहुत बड़ा एलिमेंट होगा जिसको काउंटर करना मेरा नहीं ख्याल है कि नवाज शरीफ, और जिस तरह से इनकी ये इतने कमजोर हो गए हैं इस वक्त और इनके पास इतनी वो मतलब वो जो एक नेशनल एक पावर होती है, दे हैव लॉस्ट इट एज ए लीडर एज वेल, इतने करप्शन के केसेस हैं, अगर अभी हुदैबिया खुल जाता है या और बहुत सारे केसेस अगर इनके खिलाफ खुलते हैं तो आई डोंट नो, मतलब ये प्रिडिक्ट ही कर सकते हैं कि इनके लिए इट इज गोइंग टू बी अ टफ कॉल, लेकिन पंजाब के हवाले से हम जरूर ये कह सकते हैं कि पंजाब, दे विल रिटेन पंजाब, सीट्स ठीक है कुछ ना कुछ चली जाएंगी, लेकिन पंजाब में इनकी जो शहबाज शरीफ की जो लीडरशिप है वो इट्स गोइंग वेरी वेल,
अपनी जगह पे आप मौजूद रहेगी। बेहद शुक्रिया आपका दुर्दाना नजम, आप थ्रू हमारे साथ रही अपने आज के इस प्रोग्राम में, आपने हमारे लिए इतना वक्त निकाला। हिसार राणा साहब आपके भी हम ममनून है कि आपने हमें ज्वाइन किया। स्वामी आज का प्रोग्राम हम यहाँ पे खत्म करेंगे। प्रोड्यूसर थे अंजू भैरल गिल और जस्टिन थ्रिट्स हमारे इंजीनियर। असद हसन को इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।